नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। भोटेकोशीमा बुधबार बिहान आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा सहितका जिल्ला नराम्ररी प्रभावित भएका छन्। सबैभन्दा बढ़ी प्रभावित रसुवाका कैयौं बस्ती नै सखा भएकाले उद्धार कार्यमा सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ। हालसम्म बाढ़ीबाट मृत्यु भएका मध्ये करिब 400 शव फेला परेको छ भने करिब 1000 जनाको सुरक्षित उद्धार गरिएको छ। अझै 1000 बढ़ी मानिस सम्पर्क विहीन रहेको सम्बन्धित परिवार तथा संस्थालाई उद्धृत गर्दै नेपाल सरकारले जानकारी दिएको छ। उद्धारका पछिल्ला प्रयास लगायतका व्यवस्थापनबारे आजको अन्तर्संवादमा केन्द्रित हुनेछौं। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत कुराकानीमा हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
हजुर,
स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
अब यो जुन खालको महाविपत्ति हामीमाथि आइपरेको छ, यसको व्यवस्थापनमा नेपाली सेनाको नेतृत्वमा सुरक्षा अंग सक्रिय भएको छ, पछिल्लो प्रयासका विवरणहरू के छन्, प्रयासहरू के छन्, जानकारी दिनुहोस् न।
हजुर, यो जुन उद्धार र राहतका कार्यहरू भइरहेका छन् यो सम्बन्धमा मुख्य गरी अहिले यो उद्धारमा दुईवटा यो हवाई उद्धार र जमिनी उद्धारमा हामीले प्रमुख रूपमा केन्द्रित रहेका छौँ। मुख्य गरी हिजो रातिसम्म चाहिँ यो जुन हेलिकप्टरको उद्धार भएको छ, जसमा नेपाली सेनाको 7 र हाम्रो सिभिलियन एयरलाइन्सहरूको 7 गरी 14 हेलिकप्टरहरूले चाहिँ नेपाली सेनाकोले 117 सर्टिज र सिभिलियन तर्फकोले चाहिँ 103 सर्टिज चाहिँ उडान गरेर टोटल उडान 219 सर्टिज उडान गरेर टोटल 900 जनाको उद्धार गरिएको छ। यो 900 जना उद्धार गरिएकोमा 119 जना विदेशी नागरिकहरू पनि हुनुहुन्छ, जसमा भारतको 92 जना, चाइनाको 13 जना, कोरियाको 8 जना, इटलीको 2 र युएसको 2 गरी 119 जना विदेशीहरूको पनि उद्धार भएको छ। र त्यो सँगसँगै यो उद्धारको क्रममा घाइतेहरू पनि चाहिँ खेला पर्नु भएको छ र उहाँहरूको पनि यहाँ त्रिशुली स्थित मैथिली क्याम्प लगायत त्रिशुलीको हस्पिटल र केहीको काठमाडौँका अस्पतालहरूमा पनि उपचार भइरहेको अवस्था छ।
अब जसरी उद्धारका कार्यहरू भइरहेको छ, उद्धारका कार्यहरूमा अहिले बुधबार, बिहिबार, शुक्रबार वा आज हुँदाखेरि त्यसको सहजता असहजताको अवस्था के छ? अब हुन त यहाँले भनि नै सक्नुभयो हवाई उद्धार र स्थल उद्धार दुवै हामीले अगाडि बढ़ाइसकेका छौं भनेर।
अब मुख्य गरी चाहिँ हिजो यो तपाईँहरूले पनि यो कतिले हेर्नु भएको छ, यो जुन त्रिशुली 3A जुन टनेलमा चाहिँ रहेका व्यक्तिहरूको उद्धार गर्ने क्रममा भिडियो क्लिप्सहरू पनि बाहिर आइसकेका छन् र मुख्य गरी यो यो हाइड्रोको यो टनेलहरूमा चाहिँ उद्धार गर्ने क्रममा चाहिँ कति ठाउँमा चाहिँ यो इन्ट्री र एक्जिट पोइन्ट पनि फेला नपरेको अवस्था, यो सबै बाढीले गर्दा त्यो सबै पुरिएको अवस्था रहेको छ भने त्यो सँगसँगै यो जमेको यो हिलो लेदो र त्यसले पनि चाहिँ यो उद्धार कार्यमा के कठिनाई गरेको छ र मुख्य गरी हेलिकप्टरहरू चाहिँ ल्यान्ड गर्न सक्ने अवस्था छैन र त्यहाँ चाहिँ होभरिङ गरेर माथिबाट झुन्डिएर पनि उद्धार गरेको अवस्था छ।
हजुर, अब जसरी चाहिँ नेपाली सेनाका तर्फबाट या सुरक्षा निकायका तर्फबाट काम भइरहेको छ त्यसको प्रशंसा त भएको छ नै, अब जानकारी जस्तो अब विद्युत चाहिँ गृहहरू जुन छन्, विद्युत गृहहरू निकै धेरैको संख्यामा क्षति पुगेका छन् र त्यहाँ काम गर्ने मजदूरहरू, प्राविधिकहरू त्यहाँभित्र फँसेको अब हिजोकै यहाँहरूको त भिडियो तस्विर र यहाँहरूले दिएको जानकारी अनुसार थाहा भएको 350 जना त एक ठाउँबाट मात्रै यहाँहरूले चाहिँ त्यसरी उद्धार गर्नुभयो, अन्यत्र चाहिँ फँसेका विवरण या जानकारीहरू के कसरी संकलन भइरहेको छ, उद्धार अघिका चाहिँ तयारीहरू कहाँ कहाँ कसरी मानिसहरू फँसेका छन्, कतिपय ठाउँमा संचार सम्पर्क अझै हुन सकिरहेको छैन, ती ठाउँहरू कसरी पहिचान गर्ने प्रयास भइरहेको छ प्रवक्ताज्यू?
अब यो मुख्य गरी यो म पनि अहिले यो फिल्डमै रहेको अवस्था छ, यहाँ चाहिँ मुख्य गरी सिडियो साहबहरू लगायत स्थानीय जनप्रतिनिधि र सबै सुरक्षा निकायहरूको एकीकृत ढङ्गबाट कार्य भइरहेको अवस्था छ र यो विभिन्न स्रोतबाट चाहिँ प्राप्त खबरहरूको आधारमा पनि सम्बन्धित इलाकामा गएर उद्धार कार्य जारी रहेको छ र हिजो साँझ परिसकेपछि पनि मैले आफैले पनि देखेँ सम्बन्धितको नातेदारहरूबाट प्राप्त सूचनाको आधारमा पनि हामीले लगभग 15-16 जनाको लागि चाहिँ उद्धार गऱ्यौँ। त्यसले गर्दाखेरि यो विभिन्न स्रोतबाट प्राप्त भएको खबर र त्यसका आधारमा पनि हामीले चाहिँ यो लोकेसन अझ चाहिँ पत्ता लगाएर सम्बन्धितहरूलाई उद्धार गरेको अवस्था छ र उद्धार गरेर आएको व्यक्तिहरूको चाहिँ यो रेकर्ड राखेर सम्बन्धितहरूलाई यहाँ यो त्रिशुलीमा होल्डिङ सेन्टर पनि स्थापना गरिएको छ, जहाँ जहाँ चाहिँ बस्ने र खानेको व्यवस्थाहरू पनि राम्रोसित गरेको देखिएको छ।
जस्तो अब खास गरी रसुवाका धेरै र नुवाकोटका कतिपय बस्तीमा जसरी समस्या भएको छ र परिवारै चाहिँ बगेको या बेपत्ता भएका भन्ने खालका कुराहरू पनि छन्, अब त्यसका विवरणहरू संकलनमा कतिको कठिनाई आएको छ, कति मानिसहरू चाहिँ त्यहाँ सम्पर्कविहीन भए भन्ने विवरण संकलनका सन्दर्भमा?
अब मुख्य गरी यो जुन यो सड़क सञ्जाल जुन विच्छेद भएको छ रसुवा जाने, अब त्यसले गर्दाखेरि पनि अब केही चाहिँ कठिनाई पनि भएका छन्। अब त्यसले गर्दा हिजो चाहिँ विभिन्न निकायहरूबाट सरकारी निकायहरूबाट सम्बन्धित इलाकाको चाहिँ निरीक्षण पनि गरिएको छ र यसलाई चाहिँ जतिसक्दो चाँडो सुचारी गर्न के गर्न सकिन्छ भन्ने विषयहरूको पनि छलफल भएका छन् र यो विषयमा नेपाल सरकारले पनि सतर्कताका साथ कार्य गरेको देखिन्छ। अब त्यसले गर्दा अब आगामी दिनहरूमा हामी सबै यो एकजुट भएर यो जुन विपदको घडी छ यसलाई चाहिँ हामी चाहिँ व्यवस्थापन गर्न लाग्नुपर्ने देखिन्छ।
अब यहाँ आफै पनि अहिले सम्बन्धित क्षेत्रमै हुनुहुन्छ, यहाँले भन्नुभयो, अब जसरी चाहिँ अहिले उद्धारका कामहरू चलिरहेका छन्, उद्धारका कामहरूका सन्दर्भमा चाहिँ त्यहाँ स्थानीयहरूको मनस्थिति कस्तो पाइएको छ, उनीहरूको स्वास्थ्य अवस्थाको विषयमा पनि कति मानिसहरू चाहिँ घाइते भएका रहेछन्, कति मानिसहरू उद्धार गरिएका मध्ये होइन हामी यसरी सुरक्षित भएर बसेका छौं भन्ने खालको अवस्थाहरू देखियो, किनभने जुन खालका समाचारहरू कतिपय अवस्थामा आइरहेका छन् अझै पनि त्रासदीपूर्ण समाचारहरू छन्, कैयौं चाहिँ परिवारै बेपत्ता भए भन्ने खालका पनि समाचारहरू छन्। नेपाली सेनाले अहिले उद्धारको काम गरिराख्दाखेरि हामी यहाँनिरसम्म उद्धारको यो चरणसम्म पुग्यौं भन्ने यहाँ आफै अहिले त्यहाँ मैदानमा भएको कारणले पनि मैले अलिकति सोधे, अब हाम्रो प्रयास कुन चरणमा पुगेको छ अहिले प्रवक्ताज्यू?
मुख्य गरी चाहिँ यो जुन यो उद्धारको पर्खाइमा भएका व्यक्तिहरूको सम्बन्धमा चाहिँ यो जुन यो रसुवाका विभिन्न क्षेत्र टिमुरे स्याप्रुबेसी मैलुङ इलाकाहरूमा मुख्य गरी केन्द्रित भएर गरिएको उद्धारको क्रममा अब यो उद्धार गर्ने संख्या चाहिँ धेरै कम भएको आकलन गरिएको छ। बाँकी अब धेरै जस्तोलाई उद्धार गरेर धुन्चे र त्रिशुली ल्याइसकेको छ भने केही घाइतेहरूलाई चाहिँ काठमाडौँमा पनि उपचार भइरहेको अवस्था छ। अब त्यसले गर्दाखेरि अहिले बिहानैबाट यो जुन उद्धारको कार्य चाहिँ निरन्तर रहन्छ र त्यसै गरी यो जुन हाइड्रो प्रोजेक्टहरूमा चाहिँ फसेका छन् कि भन्ने विषयमा पनि आज विशेषज्ञ सहित टोली सो स्थानमा चाहिँ गएर खोज कार्यलाई चाहिँ निरन्तरता दिन्छ।
भनेको रेकी गर्ने अथवा चाहिँ अब हवाई माध्यमबाट जुन खालका चाहिँ खोजी गर्ने कार्यहरूमा चाहिँ अबको उद्धारको जुन काम बाँकी छ त्यो चाहिँ अहिले भएको भन्दा अब थोरै नै छ भन्नेतिर हामीले बुझ्नु पर्यो।
हजुर, हामीले यो जानकारी प्राप्त भए अनुसार चाहिँ अब यो जुन हामीहरूलाई प्राप्त खबरहरू र विभिन्न क्षेत्रबाट आएका चाहिँ हामीलाई चाहिँ खबरहरूको आधारमा चाहिँ अब जुन उद्धार गर्नुपर्ने व्यक्तिहरू चाहिँ धेरै कम भएको चाहिँ हामीले आकलन गरेका छौँ।
अब यो सब संकलनको कुरा छ नि, यो सब संकलनलाई चाहिँ कतिको प्राथमिकतामा राखिएको छ? हुन त पहिलो त अब जीवितलाई उद्धार गर्ने विषय नै हुन्छ, त्यसकारणले अब यो सबको संकलन चाहिँ हामीले फेला पारेका सबहरू हो कि अथवा त्यो सम्बन्धित ठाउँमै हामी पुगेर सबहरू निकालिरहेका छौं, त्यो मृतकको संख्याको अलिकति यहाँको यो जानकारीले के कति हो भन्न अलिक सहज हुन्छ कि भन्ने हिसाबले मैले यो जिज्ञासा राखेँ यहाँलाई।
यो सब संकलनको विषयमा चाहिँ यो स्थानीय प्रशासन स्थानीय निकायहरूले यसमा र सुरक्षा निकायहरूले यसमा कार्य पनि गरिरहेको अवस्था छ र मुख्य गरी अहिले जुन यो उद्धारको विषय छ यो मुख्य चाहिँ हामीले अहिले उद्धारमा नै बढी केन्द्रित भएर कार्य गरेका छौँ र यही बिचमा चाहिँ यो त्रिशुली स्थित मैथिली क्याम्पमा स्थापना भएको नेपाली सेनाको जुन मेडिकल विशेषज्ञ सहितको मेडिकल टिम छ त्यसले चाहिँ करिब यो उद्धार गरेका र अन्य चाहिँ घाइतेहरूको चाहिँ करिब 900 जनाको चाहिँ उपचार गरेको हामीसँग रेकर्ड पनि छ। त्यसले गर्दाखेरि अब यी कार्यहरूलाई हामी आउँदा दिनहरूमा अझ चाहिँ निरन्तर रूपमा यहाँले जुन भन्नुभयो यो प्राथमिकता निर्धारण सहित खोज उद्धारलाई र राहतका विषयहरूलाई हामी अगाडि बढाउँछौँ।
घाइतेहरूका सन्दर्भमा चाहिँ उपचारको अलिकति अवस्था व्यवस्थापनी सँगै भनिदिनुहोस् र अर्को कुरा चाहिँ हजुरको जसरी चाहिँ घाइतेहरूको उद्धार भएको छ उनीहरूका परिवारहरू कतिको सम्पर्कमा आएका छन् अथवा केहीका परिवारहरू नै सम्पर्कमा छैनन् कि के अवस्था छ?
अब परिवारहरूको सम्बन्धमा चाहिँ विशेष गरी यहाँ हामीले यहीँ यो इलाकामा हेर्दाखेरि पनि यो होल्डिङ सेन्टरमा र यो नामावलीहरू पनि प्रकाशन भएका छन्। यो जुन उद्धार गरेका व्यक्तिहरूको यो पनि सबैले चाहिँ एकचोटि हेरिदिनु हुन म आग्रह गर्दछु। त्यसले गर्दाखेरि अब यो यसमा जुन यहाँ सबै जुन निकायहरू सम्बद्ध निकायहरू हुनुहुन्छ उहाँहरूले तदारक प्रसार कार्य गरिरहनु भएको छ र हामी सबै यो विषयमा चाहिँ आपसी समन्वय र सहकार्य गरेर यो कार्यलाई अगाडि बढाउनेछौँ।
हामी अन्तरसम्वादमा छौं। भोटेकुसीमा बुधबार बिहान आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा सहितका जिल्ला नराम्ररी प्रभावित भएका छन्। त्यसमाथि सबैभन्दा प्रभावित भएको रसुवाका कैयौं बस्ती नै सखा भएका छन्। उद्धार कार्यलाई सरकारले अहिले सम्पूर्ण ध्यान उद्धार कार्यमै केन्द्रित गरेको छ। हालसम्म बाढ़ीबाट मृत्यु भएका मध्ये करिब 400 शव फेला परेको गृह मन्त्रालयले जानकारी दिएको छ। करिब 1000 सुरक्षित उद्धार पनि गरिएको छ। अझै 1000 बढ़ी मानिस सम्पर्कविहीन रहेको सम्बद्धहरूको जानकारी एवं विवरणका आधारमा गृह मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो अवस्था र उद्धारको प्रयास लगायतका विषयमा कुराकानी गरिरहेका छौं नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत हामीसँग कुराकानीमा हुनुहुन्छ। प्रवक्ताज्यू, अब नेपाली सेनाको कतिको संख्यामा कतिको स्रोत साधन सहित परिचालित छ? अब यहाँले हेलिकप्टरको संख्या त 7 भन्नुभयो, यस बाहेकको नेपाली सेनाको तयारी अवस्था, बन्दोबस्तीको अवस्था, जनशक्तिको अवस्था कस्तो छ? के कस्ता तालिम प्राप्त मानिसहरू त्यहाँ संलग्न भएका छन्?
मुख्य गरी नेपाली सेनाको करिब 42,000-4,200 जनशक्ति चाहिँ यो विभिन्न प्रभावित क्षेत्रहरूमा परिचालन भएको अवस्था छ। मुख्य गरी हाम्रो यो विपद व्यवस्थापनका दक्ष जनशक्तिहरू, जस्तै हामीसँग यो विभिन्न किसिमको इक्विपमेन्टहरू, जस्तै जीवित व्यक्तिहरू कतै रहनु भएको छ भन्ने किसिमको चाहिँ पत्ता लाउन सक्ने मेसिनहरू सहितका र विभिन्न चाहिँ उपकरण सहित टोली खटिएको अवस्था छ। र यो सँगसँगै नेपाली सेनाले हिजो यो जुन पृथ्वी राजपथ छ त्यो त्यसको केही क्षेत्रहरू पनि चाहिँ यो क्लियर गर्ने कार्य गरेको छ। त्यसले गर्दाखेरि यो प्राथमिकता आधारमा आगामी दिनहरूमा हामी सबै चाहिँ निकायहरूसँग समन्वय गरेर कार्य अगाडि बढाउनेछौँ।
अब यो सम्पर्कविहीन भएका मानिसहरूमध्ये नेपाली सेनाका जनशक्ति पनि छन्, सुरक्षा अङ्गका मानिसहरू पनि छन्, राष्ट्र सेवकहरू पनि छन्। अब आफ्नै साथीभाइहरू हराइरहँदा नेपाली सेनाका जो संलग्न त्यहाँ चाहिँ जनशक्तिहरू हुनुहुन्छ उहाँहरूको मनोबल कस्तो छ? उहाँहरूलाई चाहिँ जसरी अहिले आम तौरबाट जुन चाहिँ एउटा समर्थन प्राप्त भएको छ, सबैले नेपाली सेनाको प्रशंसा गरिरहेका छन्, यो विषयमा उहाँहरू कतिको जानकार हुनुहुन्छ? हौसला तपाईँहरूलाई प्राप्त भइरहेको छ, सारा नेपाली तपाईँहरूको साथमा छ भन्ने सन्दर्भमा यहाँहरूले त्यो सूचना सूचित गरिरहनु भएको छ उहाँहरूलाई?
यो विशेष गरी अब नेपाली सेनाको यो राष्ट्रिय निकुञ्ज सुरक्षा त र हाइड्रो पावरको सुरक्षा त जुन खटिएका हाम्रा चाहिँ सफल दर्जा थिए त्यसमा 44 चाहिँ हालसम्म यो सम्पर्कमा हुनुहुन्न र उहाँहरूको पनि हामीले खोजी यही क्रममा निरन्तर रूपमा जारी राखेका छौँ। र यो मुख्य गरी हामीले सबै हाम्रो चाहिँ यो जुन जिम्मेवारी छ, हाम्रो कर्तव्य छ, यो कर्तव्यलाई चाहिँ प्रमुख रूपमा लिएर हामीले कार्य गरिरहेका छौँ र यो सम्बन्धमा हामी सफल दर्जाहरू पनि यसमा चाहिँ जानकार हुनुहुन्छ।
अब जसरी चाहिँ फेरि पनि एउटा खालको चेतावनी जारी गरिएको छ, लेन्दे खोलामा चाहिँ त्यो खालको परिस्थिति फेरि पनि विकास हुन सक्छ र त्यसले भोटेकुसी आसपासका बस्तीहरूमा फेरि पनि प्रभाव पार्न सक्छ भन्ने खालको चेतावनी जारी गरिएको छ, यो सन्दर्भमा नेपाली सेनाले आफ्नो भूमिका कसरी निर्वाह गरिरहेको छ?
अब यो विषयमा चाहिँ हामीले चाहिँ यो हिजो यो बेलुकाको यो मिटिङमा पनि यो विषय उठान भएको थियो र यो हामीले यसलाई चाहिँ मुख्य गरी हामीले कार्य गर्नुभन्दा अगाडि नै यो सम्बन्धित यो माथिका इलाकाहरूमा यो रेकी गरेर नै हामीले कार्यहरू अगाडि बढाउनु पर्ने हुन्छ र त्यसमा पनि हामीले जुन मुख्य गरी यो खोलाको किनारहरूमा जुन उद्धार कार्य खोज उद्धार कार्य गर्छौँ त्यसमा लागि चाहिँ यो विषयलाई पनि मध्यनजर राखेर हामीले कार्य अगाडि बढाउनु पर्ने हुन्छ।
जस्तो हवाई साधनको अब एक प्रकारले परिचालन नेपाली सेनाकै नेतृत्वमा भइरहेको हुनाले पनि यहाँहरू माथि भइरहेको अवस्था भनौँ न उपल्लो क्षेत्रमा भएको अवस्थाबारे पनि हवाई निरीक्षण यहाँहरूले गर्नुभएको होला, केही अवस्थाबारे यहाँ जानकार हुनुहुन्छ अथवा यहाँले जानकारी दिन सक्ने अवस्था हुन्छ अहिले?
यो मुख्य गरी चाहिँ यो क्षति यहाँले अलिकति यो जानकारी गराउनुभयो, यो मुख्य गरी टिमुरे स्याकुरुबेसी र मेलुङ र यो त्रिशुली बजार यो इलाकाहरूमा अलिकति बढी नै क्षति भएको अवस्था छ र यो हिलो र लेदो जमेको चाहिँ अवस्था छ। अब त्यही भएर नै र यो यहाँले अघि भन्नुभयो अर्ली वार्निङको विषयहरू पनि अलिकति महत्त्वपूर्ण हुन्छन्, त्यसले गर्दाखेरि हामीले चाहिँ यो आफ्नो चाहिँ जुन कार्य गर्दाखेरि आफू सुरक्षित भएर नै अरूलाई सुरक्षित राख्न सकिन्छ भन्ने मान्यतालाई अङ्गीकार गरेर हामीले सम्बन्धित इलाकाहरूमा चाहिँ निरन्तर निगरानी गरेर कार्यलाई अगाडि बढाउनेछौँ।
जस्तो अब हुन त त्यो स्थानीय प्रशासनले स्थानीय तहले त्यसको व्यवस्थापन गरिरहेको होला, यद्यपि एउटा जिज्ञासा के भने जसरी भेटिएका शवहरू छन् अब त्यसको व्यवस्थापनको विषय पनि महत्वपूर्ण नै हुन्छ। अब शव व्यवस्थापनका सन्दर्भमा पनि शव संकलन गरेको संगठनको हिसाबले या सुरक्षा अङ्गको नेतृत्व गरेको हिसाबले नेपाली सेनाले त्यसमा कतिको ध्यान दिएको छ, कति चाहिँ यो मृतकहरूका आफन्तहरू सम्पर्कमा छन्, अब यसपछिको शव व्यवस्थापनको प्रक्रियाहरू कसरी अगाडि बढ्दैछन् या बढ्नेछन्?
हजुर, यो सम्बन्धमा चाहिँ हामीले स्थानीय प्रशासन र स्थानीय निकायसँग पनि समन्वय गरेका छौँ र यो विषयमा हामी कार्य अगाडि बढाउने क्रममा सबैसँग समन्वय गरेर कार्य अगाडि बढाउँछौँ।
अब जस्तो सडक
मैले यो चाहिँ अब एउटा त्यो कार्यमा जानुपर्ने,
हजुर
यहाँले जुन समय दिनुभयो यसको लागि
धेरै धन्यवाद
र जुन यो कार्य भइरहेको छ यो आम जनसमुदायलाई जानकारी गराउने अवसर दिनुभएकोमा पनि म नेपाली सेनाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु।
धेरै धन्यवाद। अहिले पनि मैदानमै नेपाली सेना खटिएको छ र नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत पनि अहिले रसुवा क्षेत्रमै हुनुहुन्छ। उहाँको महत्वपूर्ण समय हामीले प्राप्त गर्यौं र कतिपय जानकारीहरू बाँड्न हामीले त्यो अवसर प्राप्त गर्यौं। पछिल्लो समयमा अहिले उद्धारको कार्य भइरहेको छ मूलत र अहिले पछिल्लो जानकारी अनुसार करिब 400 शव अहिलेसम्म संकलन भइसकेको छ र शव संकलनको कार्य पनि जारी रहेको छ, उद्धारको कार्य पनि जारी रहेको छ। हिजो मात्रै नेपाली सेनाले ठूलो संख्याका मानिसको उद्धार गरेको छ, खास गरी त्रिशुली हाइड्रो पावरको टनेलमा फँसेका 350 जनाको उद्धार भएको छ भने त्यस क्षेत्रमा खटिएका अन्य विभिन्न निर्माण लगायतका कार्यमा खटिएका पर्यटक लगायत गरी 883 जनाको नेपाली सेनाको नेतृत्वमा हिजो उद्धार भएको नेपाली सेनाले जानकारी गराएको छ। अहिलेसम्म प्राप्त शवहरू मध्ये धादिङमा 33 र नुवाकोटमा 28 जना शव संकलन गरिएको गृह मन्त्रालयले जनाएको छ। रसुवामा 17 र गोर्खामा 32, नवलपरासी पूर्वमा 87, नवलपरासी पश्चिममा 37, तनहुँमा 28 र चितवनमा 137 जनाको शव फेला परेको छ। गृह मन्त्रालयले अझै 1000 जना करिब सम्पर्कविहीन भएको सम्बद्ध व्यक्ति परिवारबाट जानकारी प्राप्त भएको जनाएको छ। नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमनका 4, रसुवाका 161 र नुवाकोटका 1 जना बेपत्ता भएका छन्। बाढ़ी पीड़ितको खोज उद्धार र राहतलाई पर्याप्त बजेट व्यवस्थापन गरिएको सरकारले जनाएको छ। हिजो मात्रै प्रधानमन्त्रीले विभिन्न उच्चस्तरीय बैठकहरूको अध्यक्षता गर्नुहुँदै त्यसबारे जानकारी गराउनु भएको हो। हिजो मात्रै ठूलो संख्यामा रकम पनि जम्मा भएको छ। जनस्तरबाट पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिजो ठूलो परिमाणको रकम जम्मा भएको छ भने विभिन्न निजी क्षेत्रका तर्फबाट पनि रकम हस्तान्तरणको कार्य भएको छ। अन्तर्राष्ट्रिय समुदायले पनि अहिले ठूलो विपत्तिमा परेको नेपाललाई हामीहरूलाई निकै ठूलो मद्दत पुर्याएको छ। छिमेकी भारतका तर्फबाट दोस्रो लटको हिजो उद्धार राहतको सामग्रीहरू आएको छ र तीमध्ये कतिपय सामग्रीहरू सम्बन्धित स्थानमा पुर्याइसकिएको छ। त्यसै गरी अन्य विभिन्न मुलुक तथा विभिन्न निकायका तर्फबाट पनि सहयोगको कार्य जारी रहेको छ। अन्तर्संवादमा आज हामी पछिल्लो यिनै अवस्थाबारे कुराकानी गर्दैथ्यौं नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतसँग। हाम्रो निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारी र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।